نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 148 آیت نمبر 94 سے 111 سورۃ بنی اسرائیل. Lesson number 148, ayat number 94-111, Surat Bani Israel. اور Surat کا یہ آخری سبق ہے. آیتوں پہ جانے سے پہلے ہم پورے سبق کا خلاصہ دیکھیں گے. پوری Surat میں ہم نے قرآن کا ذکر بار بار سنا اور نبی صلی اللہ علیہ وسلم کی دعوت کے جواب میں ان لوگوں کی اپنی مرضیاں کرنا, اور آخری سبق میں ہم نے دیکھا تھا کہ انہوں نے نت نئے مطالبات رکھے جن کا اللہ کے نبی کی دعوت اور ان کی تعلیمات سے کوئی تعلق نہیں تھا, جس چیز سے یہ ثابت ہو گیا کہ ان کے دل میں ہدایت کی بھوک نہیں ہے, طلب نہ ہو تو کھایا نہیں جاتا. بالکل اسی طرح سے ان لوگوں کا بھی حال دکھتا ہے. تو اللہ تعالیٰ نے اس کے جواب میں بالکل ایک جملے میں بات ختم کر دی تھی کہ تم جو کرتے ہو کرتے رہو, سبحان ربی, رب پاک ہے, یعنی تم اسلام لاؤ نہ لاؤ, قرآن کو مانو نہ مانو, اس نبی کی قدر کرو نہ کرو, لیکن اللہ کو اس کی پرواہ نہیں, اور رہ گیا نبی کا معاملہ تو اس کے ذمہ تو بس بات کو پہنچا دینا ہوتا ہے. اور جب کوئی قوم اللہ کے نبی کی زبان سے بات سن کر نہ مانے تو پھر اس کا انجام ہلاکت ہے. آج کے سبق میں پہلی ہی آیتوں میں ہم دیکھیں گے کہ لوگ ہدایت کی دعوت پہ لبیک کیوں نہیں کہتے. پھر اس کے بعد ان کے مطالبوں کا کچھ جواب ہے کہ تم اس نبی سے جو مطالبے کرتے تھے ان کا کوئی تعلق نہیں ہے ان کے پیغام سے. پھر آج کے سبق میں ہم یہ بھی دیکھیں گے کہ ہدایت اس کو ہی ملتی ہے جس نے ہدایت مانگی اور جس کے لیے اللہ نے ہدایت کا راستہ آسان کر دیا. کوشش اور خواہشوں کے باوجود بھی بعض لوگ اس کو نہیں پاتے. پھر اللہ تعالیٰ کی قدرت کی کچھ نشانیاں کرتے ہوئے ہم آیات کی آخر میں دوبارہ بنی اسرائیل کی کچھ باتیں پڑھیں گے. سورت کا نام بھی بنی اسرائیل تھا. پہلے سبق میں دوسری آیت سے ہی شروع ہو کر آگے کی چند آیات میں بنی اسرائیل کی تاریخ کے چار واقعات تھے, اور آج کے سبق میں ہم پھر بنی اسرائیل کی تاریخ کی کچھ باتیں اور سب سے بڑھ کے اس میں ہم بنی اسرائیل کا مستقبل پڑھیں گے. قرآن میں یہ تو آپ نے بہت جگہ پڑھا کہ بنی اسرائیل نے کیا 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 کیا, لیکن آنے والے دور میں اس قوم کے ساتھ اب ہونا کیا ہے قیامت سے پہلے, اس کا اشارہ ہمیں آج کی نایات میں ملے گا. اور اس کے بعد وہ سچے لوگ جن کے دلوں میں تعصب نہیں ہوتا, وہ قرآن کو سنتے ہیں تو ان کی دل کی حالت اور ان کے جسم کا پوسچر کیا ہوتا ہے, اور آخری آیتوں میں پھر اللہ تعالیٰ کی حمد کے ترانے. آئیے شروع کرتے ہیں اپنے آپ کو ان آیتوں کے سانچے میں ڈھالنے کی نیت کرتے ہوئے. آیت نمبر 94 سے, اعوذ باللہ من الشیطان الرجیم, وما منع الناس ان یؤمنوا, اور نہیں روکا لوگوں کو ایمان لانے سے, کس بات نے, اس جاہم الہدا, جب کہ آ گئی ان کے پاس ہدایت, کس بات نے, الا ان قالوا, مگر اس بات نے, اس کو ہائی لائٹ کر لیجئے, الا ان قالوا, مگر اس بات نے کہ انہوں نے کہا, کیا کہا, اس جملے کو ہائی لائٹ کر لیجئے یا کامز میں کر لیجئے, ابعث اللہ بشر الرسولہ, کیا اللہ نے بھیجا ہے ایک بشر کو رسول بنا کر, یعنی حیرت کا اظہار کرتے تھے کہ اچھا اللہ نے ان کو رسول بنا کر بھیجا ہے, ہم تو رسول کو ہیرو سمجھ رہے تھے. حقیقت یہ ہے کہ لوگوں کو ہدایت کی طرف آنے سے جو چیز روکتی ہے وہ رسول کا کردار نہیں, رسول کی بات ماننے کے بعد لگنے والی پابندیاں ہیں. بالکل اسی طرح جیسے آج ہم بھی رسول کو پیغمبر سے زیادہ ہیرو مانتے ہیں, تعظیم بہت کرتے ہیں, فالو نہیں کرنا چاہتے, محبت کرتے ہیں, اتباع نہیں چاہتے, کوئی کچھ کہے تو غصے میں آ جاتے ہیں, مگر اس نبی کے پیغام کو عام نہیں کرتے. محبت کے باوجود ذہنی طور پر بہت فاصلہ ہے اپنے رسول سے, और हम ये चाहते हैं कि कोई तुम्हारे नबी का कार्टून ना बनाए, और बनाए तो हम उसका रिएक्शन शो करें। लेकिन ये अलग बात है कि ख़ुद उसी नबी जैसे हाल हुलिए वाले को हम कभी कभी कार्टून भी कह देते हैं। तो अल्लाह ताला इन आयात में बताता है कि तुम नबियों की ज़ात को बशर होने की वजह से झुठलाते हो। तो अल्लाह कोई फ़रिश्ता भेज देता, पिछले सबक में हमने पढ़ा ना कि वो कहते थे कि फ़रिश्ते ही आ जाए, कोई अल्लाह आ जाए या फ़रिश्ते आ जाएँ, कहा आ जाता लेकिन तुम्हें उससे क्या फ़ायदा होता, तुमने कहना था ये तो फ़रिश्ते हैं। अभी भी लोग नहीं मानते जब अल्लाह के नबी का खूबसूरत किरदार सामने आता है तो कहते हैं हाँ जी उनकी तो क्या बात है, बस यानी मुराद है कि हमें छोड़ दें, वो तो जी नबी थे भाई, वो तो चुने हुए थे, उनके तो अगले पिछले गुना माफ़ थे। चलिए मान ले तो अबू बकर वो तो आपके मेरे जैसे ही गोश्त पोश के इंसान थे, ना उन पे वही आती थी ना कुछ और था, उनके बारे में क्या ख्याल है। उमर कहाँ से पलट कर आए, लोग कहते हैं आपको हमारे हालात का नहीं अंदाज़ा, आपको हमारी मजबूरियों का नहीं पता, आप तो बड़े मुतमईन होकर बैठे हुए हैं, तो फिर आपको कैसे वो सारे गम पता चले जिनसे हम गुजरते हैं। तो आप देख लीजिए कि अबू बकर के बाद उमर, उस्मान, अली, रज़ी अल्लाह हो, सैकड़ों सहाबा कराम जो हमारे ही जैसे हालात का शिकार थे, जब उन्होंने इस दावत को मान लिया तो फिर इन्होंने क्यों नहीं माना, क्योंकि इनके दिल में तलब नहीं है। असल बात यह है, मुझे ये आयत हमेशा रोक लेती है, और मैं जब भी इस आयत को पढ़ती हूँ तो मेरा दिल दुखी हो जाता है। भमा मनन्ना सा नहीं रोका, कभी आप इसके अरबी हुसन को देखें ना तो शायद आप मेरी बात की से इत्तफाक करें, भमा मनन्ना सही यो मिनो, और किसी चीज़ ने नहीं मना किया लोगों को इस बात पे अमल करने से। आप अपने ऊपर लेके सोच लें, और किसी चीज़ ने नहीं रोका लोगों को कुरान पे अमल करने से, मगर इनकी दावतों ने, इनके खानों ने, इनकी शादियों ने, इनके पार्टियों ने, इनकी दुनियादारियों ने। सच है कि नहीं? आज यही चीज़ें हमारे रास्ते की इतनी बड़ी रुकावट है, बड़ा सा मिरर बन जाती हैं हमारे और हिदायत के रास्ते में रुकावट। या दावत करते हैं या करवाते हैं, फिर खाते हैं पीते हैं, फिर उसकी वजह से थक इतना जाते हैं, बीमार होते हैं, उसकी वजह से सुबह आँख नहीं खुलती, और उसकी वजह से तवज्जो इतनी बढ़ती है, फिर एक दिन दावत पकाने के लिए 4 दिन तैयारी, और दावत के बाद 4 दिन उसको समेटने और उसकी सफाइयों में गुजर जाते हैं, फिर अगली दावत का दिन आ जाता है। आप ज़िंदगी को देख के तो देखिए, जब तक हिदायत की तलब नहीं जागेगी आप और मैं हिदायत पर जमेंगे नहीं। आप कितने प्यार से किसी को क्यों ना बुला लें, वो नहीं आएगा जब तक आप उसके अंदर हिदायत की तलब ना पैदा करें। तो फिर एक सच्चे दाई का काम क्या है, बुलाने से ज़्यादा, पैगाम देने से ज़्यादा हिदायत की तलब उजागर कर दे, और वो अपनी बातों से, अपने तजुर्बे से, अपने मुशाहदे से, अपने अमल से। जिसके दिल में तकब्बुर होता है ना, वो कभी भी दूसरे की बात को जगह नहीं देता। इसलिए अब अल्लाह ताला उनके इस जुमले पे कि जो तुम करते हो, जो तुम कहते हो, तुम्हारी मर्ज़ी, लेकिन बात यह है बिलफर्ज़ अगर हम तुम्हारी बात मान लेते और फरिश्ते को भेज देते नबी की बजाय तो क्या होता, इसके साथ भी देख लीजिए अगली आयत को, आयत 95। कुल कह दीजिए, बार बार कुल आप कहिए, क्योंकि कुरान अल्लाह की तरफ से आता था। लौकान फिल अर्दी मलाइकतु, अगर ज़मीन में फरिश्ते आबाद होते, यानी जैसे ये कहते हैं कि फरिश्ते आते तो ये हम ज़रूर करते, शर्त एक थी कि ज़मीन पे इंसानों की जगह फरिश्ते होते। और यमशूना मुतमइनीना, और वो इत्मीनान से चलते फिरते होते, तो हम क्या करते, लनज़लना अलैहि मिनस्समाई मलकन, तो हम उतार देते इन पर एक फरिश्ता, कैसे, मलक रसूला, फरिश्ते को रसूल बनाकर। सिंपल सी बात है ना, दुनिया में चूँकि इंसान बसते हैं तो इंसानों की हिदायत के लिए इंसान को नबी बनाकर भेज दिया। अगर दुनिया में फरिश्ते होते तो फरिश्ते को नबी बना लिया जाता, ये क्या बड़ी मसला। देखिए बात फरिश्ते और इंसान की नहीं है, बात यह है कि वो जो तुम्हें देता है उससे तुम्हें क्या चाहिए। और अगर इंसानों के पास इंसान ही आता है तो लाइक माइंडेड, सेम ज़रूरियात, सेम खाना, सेम पीना, उसकी भी रिश्तेदारियाँ, उसकी भी ख्वाहिशात, उसके भी जज्बात, एहसास, तुम्हारे भी हैं, उस नबी की भी घर गृहस्थी, उसके बच्चे, बीवियाँ, मजबूरियाँ, ज़रूरतें, कई किस्म के झंझट है उसकी ज़िंदगी में, फिर भी देख लो वो जब अल्लाह की बात मानता है तो तुम्हारे लिए एक रोल मॉडल है। तो फरिश्तों को भेजना क्या बड़ी बात है। हाँ, फरिश्तों को वो भेजेगा, कब, मलकुल मौत के साथ, फिर क्या होगा? आयत 96, कुल कफा बिल्लाही शहीदम बैनी व बैनकुम, आप कह दीजिए कि अल्लाह काफ़ी है, गवाह मेरे और तुम्हारे दरमियान। बहुत बातें हो गई, बहुत बहसें हो गई, अब मैं अपना मामला अल्लाह के सुपुर्द करता हूँ, मेरे और तुम्हारे बीच में वो गवाह है। इन्नहु कान अभी इबादी ही खबीरा, बेशक वो अपने बंदों से खूब खबरदार है, उसको अपने बंदों की खबर भी है और उनको देख भी रहा है, यानी अपने बंदों से बाखबर भी है और इन पर नज़र रखने वाला भी है। ऐसे नहीं लग रहा जैसे बात ख़त्म करने का अंदाज़ है, जिसको अपनी ज़बान में हम कहते हैं मिट्टी पाओ, नहीं मानते तो ना मानो मेरी बला से, मुझे क्या, तुम जानो तुम्हारा रब जाने, मैंने पैगाम देना था दे दिया, बात पहुँचानी थी पहुँचा दी है, मुझे तो इसकी फ़िक्र है कि कल तुम ये ना कह दो कि तुमने बात नहीं पहुँचाई। अब जब मैंने पहुँचा दी है, मैंने पहुँचाने का हक अदा कर दिया, तुमने झुटलाने का हक अदा कर दिया, अब तुम जानो तुम्हारा रब जानो। और हकीकत है कि ये वक्त आ जाता है कि जब इंसान फिर ये सोचने पर मजबूर हो जाता है कि नहीं मानते तो फिर ना माने, फिर वो मोहब्बतें भी ख़त्म हो जाती हैं, वो जो जज्बे अंदर मौजज़न होते हैं ना किसी की हिदायत की तलब में, वो भी ठंडे हो जाते हैं। नहीं मानते तो ना माने, हमने बात कर दी, और रह गई बात तुम्हारे नसीब की, तो अगली आयत को पढ़ लो, तुम्हें खुद समझ आ जाएगा कि तुम्हारा क्या अंजाम है। फरमाया वमन यहदिल्लाहु फहुवल मुहतद, और जिसे अल्लाह हिदायत देता है, और जिसे अल्लाह हिदायत देता है वही बस हिदायत याफ्ता होता है। अब इसका ये नहीं मतलब कि जिसको हिदायत नहीं मिली वो अल्लाह का कसूर है, ये पता क्या है, जैसे आप अपने आप पर लें, आप अपने बच्चे के लिए बड़े ही मुंतज़िर थे कि वो दूध का गिलास आपके हाथ से लेकर पी ले, आपने उसमें बादाम डाले, आपने जो डाल सकते थे कि चलो इसके लिए फ़ायदा होगा, फिर आप कहते हो पी लो बेटा ना प्लीज़ बच्चे, चलो देखो अब मैंने इसमें बादाम डाल दिया है, अब इसमें वनीला डाल दिया, अब इसको जमा देती हूँ, जब वो नहीं पीता ना तो आप वहाँ से किस दुख वाले दिल से और बुड़बुड़ाती भी बोलती हैं, कहती तुम्हारे नसीब में ही नहीं है, होता ना नसीब में तो तुम पी लेते, ये बात है। मैं यहदिल्लाहु फहुवल मुहतद, कि अगर तुम्हारे नसीब में हिदायत होती तो अल्लाह तुम्हें ज़रूर देता। इसका हरगिज़ ये मतलब नहीं है कि जिनके पास हिदायत नहीं है वो नौज़बिल्ला अल्लाह का कसूर है, ये वही बात है जो सुबह के सेशन में हमने सुना जबरिया और कदरिया का। और हाँ वमन युदलिल फलन तजिद लहु मौलिया मिन दूनिही, और जिसे वो गुमराह कर दे तो हरगिज़ नहीं पाएंगे आप ऐसे लोगों के लिए कोई मददगार उसके सिवा। हिदायत अल्लाह के हाथ में है, वो उसको देता है जो तलब करता है, सीधी सी बात है। गुमराही भी इंसान के पास खुद नहीं आती अल्लाह के हुक्म के बगैर। आप कह लीजिए कि अल्लाह ताला ने हिदायत देने के मुख्तलिफ तरीके रखे हैं। देखिए दो तरह की हिदायत इस वक्त समझ लीजिएगा, एक होती है हिदायत इल्मी, इल्म की हद तक किसी को पता चल जाए कि अल्लाह क्या चाहता है, अल्लाह किससे पसंद करता है, क्या उसकी हैं डूज एंड डोंट्स, नमाज रोज़ा, ये सबको मिल जाती है इन्फॉर्मेशन की हद तक। दूसरी है हिदायत अमली, इसी को तौफीक भी कहते हैं, ब्रैकेट में लिख लीजिए, मानने की तौफीक, ये सिर्फ उसको मिलती है जो खुद चाहता है। और किसी को सीधे रास्ते भटकाना असल में सज़ा है, इसलिए अल्लाह ताला कहता है इन्होंने चाहा नहीं हमने इनको दी नहीं, करो जो करते हो, कह लो जिस पे गुस्सा झाड़ सको झाड़ लो, कह लो कह लो, हिदायत अल्लाह के हाथ में है, जो मांगता है उसको मिलती है। पीछे भी आपको मिसाल दी थी ना शायद कि एक डोरी ऊपर से लटका है, अब उस डोरी का एक सिरा ऊपर आसमान में समझे कि अल्लाह के हाथ में, दूसरा हिस्सा ऐसे है कि जो आपके कद से तकरीबन एक फुट ऊंचा है लेकिन है आपकी रेंज में। अब आप कहते हैं हाँ मैं तो बैठी हूँ, आती है मेरे पास तो आए, तो वो आप देखेंगे बैठ के तो आपसे वो तकरीबन हो सकता है दो ढाई फुट ऊंची हो गई, पहले आपको खड़ा होना पड़ेगा, स्टैंड कीजिए, इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुमस्तकामू, अब आप खड़े हो गए, फिर भी आप तकब्बुर के मारे कहते हैं हाँ खड़ी तो हो गई अब अल्लाह खुदा और आए, नहीं आपको स्टैंड लेना पड़ेगा। अब आप कहते हैं अच्छा पहले तो ढाई फुट ऊपर थी आप खड़ी हुई हो, अब खड़ी हो गई हूँ, अब ये जो एक फुट का फासला रह गया ना ये अल्लाह करे मैं तो नहीं करती, क्या आप जहन में तसव्वुर आ रहा, तकब्बुर, आप अपने घर में नहीं देखते जो चीज़ लेनी होती है, आप सारा दिन उछला कूदियाँ करके कहीं स्टिक लगाते हैं, कभी हैंगर पकड़ते हैं, वो चीज़ उतार ही लेते हैं। तलब होती है ना, उस चीज़ की ज़रूरत होती है, तब तो कोई नहीं कहता ये खुद आती है तो आए, नहीं तो मैं तो नहीं इससे फ़ायदा उठाती। तो बिल्कुल इसी तरह आपको बैठने से उठना और उठने के बाद फिर आपको जंप करना पड़ेगा, फिर हाथ ऊपर करते हैं, आप कहते हैं नहीं हाथ के बावजूद अभी भी आधा फुट ऊपर है, अब क्या करेंगे। फिर आपको थोड़ी सी और पुशअप और पुशअप और पुशअप, जो ही उस डोरी का सिरा आपके हाथ में आ जाएगा तो अल्लाह आपको हिदायत दे देगा, फिर भी आपकी सिक्योरिटी बनेगी। और इसका ऑपोजिट वही है जो बैठे रहते हैं, पेट का पानी नहीं हिलाना, जगह से नहीं हिलना और कहना कि हिदायत अल्लाह ने देनी है, तो ऐसे तो अल्लाह किसी को नहीं देता। हज़रत अली रज़ी अल्लाह ताला अन्हो को एक मौके पर अल्लाह के नबी ने कहा कि अली रात की नमाज का क्या हुआ, फजर के तहज्जुद के इशारा था कि उठा करो, बड़ी लाभ वाली अंदाज में कहते अल्लाह ने उठाना होगा तो उठा देगा, तो आपका चेहरा गुस्से से लाल हो गया, कहा अल्लाह कैसे उठा देगा, तुम उठोगे तो अल्लाह उठाएगा ना। तो हम तो सारे असबाब वो रखें कि जिसके बाद हिदायत हमसे दूर ही रहे, ना ही ज़्यादा मिल जाए, अभी मिल गई तो ज़िंदगी पता नहीं बोझल हो जाएगी, तो फिर अल्लाह तो नहीं देता ना। कदरों के हाथ में तो आप एक पानी का गिलास नहीं देते जो आपके हाथ से ले और जाके उंडेल दें, चले पानी दे दें, आप महंगा जूस खरीद के लाएं और किसी को डाल दें और वो जाके आपके सामने सिंक में फेंक दें, तो आपका दिल दुख ही होगा या खुश होगा। तो अल्लाह इतनी कीमती किताब आप बेकदरों में दे दे कि आप पकड़ें और उसको जाके पहले ही मौके पर फेंक दें जहाँ अमल का मौका आ जाए। तो लिहाजा हिदायत की चाबी अल्लाह के हाथ में है, उसको हिदायत मिलती है जो दिल का दरवाज़ा खोलता है। नबी का काम सिर्फ तबलीग करना है, दावत देना है, लेकिन हिदायत अल्लाह के हुक्म से मिलती है। और भटके हुए लोगों की, हिदायत से दूर लोगों की सज़ा क्या है कि अल्लाह ताला उनको दुनिया में गूंगा बहरा कर देता है और आखरत के में सज़ा के तौर पर गूंगे बहरे होंगे। इसी का तज़किरा अगली आयत में आता है, अल्लाह सुब्हान तआला फरमाते हैं इसी आयत के अगले हिस्से में, वनख्शुरुहुम यौमल क़ियामति अला वुजूहिहिम उम्यम व बुक्मम व उम्सुम, और हम इन्हें जमा करेंगे क़ियामत के दिन इनके मुँहों के बल चलाते हुए, अंधे गूंगे और बहरे बनाकर। इमेजिन करें, मुँह के बल क्या होता है, ये मुँह नीचे और सर नीचे और पाँव पर। और किसी ने पूछा था अल्लाह के नबी से कि ये कैसे होगा, अल्लाह मुंह के बल कैसे चलाएगा, तो फरमाया कि पाँव के बल कौन चलाता है, जिसने पाँव को चलना सिखा दिया वो मुंह पे चलना भी सिखा देगा। और हाल क्या होगा, ओम यम व बुक मम व सुम्मा, अंधे गूंगे और बहरे। यही है तीन रिसेप्टर्स हिदायत के, आप हिदायत कबूल करते हैं इन चीज़ों के ज़रिए अल्लाह आपकी ये चीज़ें बुला देता है, बढ़ा देता है, और अगर आपने इनको इस्तेमाल नहीं किया तो अल्लाह क़यामत के दिन इनको ही किसी और फॉर्म में ले आएगा। और मा वाहुम जहन्नम, इनका ठिकाना जहन्नम है। कुल्लमा खबत, जब कभी वो धीमी होने लगेगी, याद है लफ्ज़ इखबात पीछे गुजर चुके हैं मक्की सूरतों में, अंगारों का ठंडा होना, चिंगारियों का बुझना, कहा जब भी जहन्नम की आग ज़रा हल्की होने लगेगी, ज़िद ना हम सईरा, हम इनके लिए मज़ीद भड़का देंगे। क्यों, आयत 98, ज़ालिका जज़ाउहुम बिमा बिअन्नहुम कफरू बिआयातिना, ये सज़ा है इनकी इस बिना पर कि उन्होंने हमारी आयात से कुफर किया, पहली वजह। और दूसरी, वक़ालू इज़ा कुन्ना इज़ामा वरुफाता, और उन्होंने कहा क्या जब हम हो जाएंगे हड्डियाँ और चूरा चूरा, अन्ना लमबूसून, तो क्या हम दोबारा उठा लिए जाएंगे, खलकन जदीदा, एक नई मखलूक की सूरत में। यानी हैरत करते थे कि मरने के बाद दोबारा वो कैसे ज़िंदा करेगा, क्या हम वाकई मरने के बाद दोबारा ज़िंदा कर दिए जाएंगे, क्या दोबारा हमें अल्लाह ताला एक जिस्म देगा। तो अब इसकी दलील में अगली आयतों में कहा जा रहा है, अवलम यरो ان الله الذي خلق السماوات والارض قادر على ان يخلق مثله, क्या उन्होंने कभी गौर नहीं किया कि वो अल्लाह जिसने आसमान और ज़मीन को पैदा किया वो इस चीज़ पर कादिर है कि इन जैसे और भी पैदा कर दे फिर से, وجعل لهم اجلا لا ريب فيه, और उसने मुकर्रर किया इनके लिए एक वक्त मुकर्रर, ला रईब फ़ी, जिसमें कोई शक नहीं, फ़अबा ज़ालिमूना इल्ला कफूरा, मगर इन ज़ालिमों ने इनकार ही किया सिवाय कुफर के। یعنی کفران نعمت کے، یعنی اللہ کے ہر حکم کو نہیں مانا۔ ادھر تک سمجھ لیجئے، یا اگلی آیت بھی ساتھ ہی لے لیں، قل لو انتم تملکون، آپ کہہ دیجئے ان کو اگر تمہیں اختیار ہوتا، تم مالک ہوتے، سیلف سفیشنٹ ہوتے، کس چیز کے لیے؟ خزائن رحمتی ربی، میرے رب کی رحمتوں کے خزانوں پر، یعنی رحمت کے خزانے کی چابیاں تمہارے ہاتھ میں ہوتی کہ جس کو چاہو بانٹ دو۔ امیجن کریں، آپ کو کھانا دے کر کھڑا کر دیا جائے کہ جس کو مرضی بانٹ دو، خزانہ کی جگہ اب رحمت ہے، اور کہا جاتا ہے لوگوں تم بانٹو لوگوں کو اب میری رحمت، اور رحمت کبھی بارشوں کی صورت میں ہوتی ہے، کبھی اولاد کی صورت میں، کبھی دین کی صورت میں۔ فرمایا تم تو اتنے تھوڑ دل لوگوں، اتنے گھٹے ہوئے دل کو، ازل امسک تم خشیت الانفاق، تب بھی وہ تم ضرور روک رکھتے انہیں خرچ ہو جانے کے ڈر سے۔ یعنی تم اتنے کنجوس ہو کہ اللہ کی رحمت کے بے حساب خزانے اگر تمہارے اختیار میں ہوتے تو تم لوگ اپنے فطری بخل کے سبب اس کے دروازے بند کر دیتے کہ کہیں ختم نہ ہو جائے، کیونکہ وکان الانسان قطورا، اور انسان ہے ہی بہت تنگ دل۔ کتنی بڑی حقیقت ہے، کتنا ہوتا ہے انسان کے پاس، پھر بھی کہتا ہے ہائے بچوں کا کیا ہوگا، ذرا سا کاروبار میں نقصان نہیں، میں کہتی اس کو نفع میں کمی ہو جائے نا تو منہ لٹک جاتے ہیں کاروباری لوگوں کے، ہائے ڈاؤن جا رہا ہے، مندا جا رہا ہے، آج کل حالات ٹھیک نہیں۔ وہ حالات ٹھیک یہ نہیں ہے کہ آپ کے پاس کچھ نہیں، بس یہ ہے کہ پہلے کروڑوں آتے تھے تو آج کل لاکھوں آ رہے ہیں، بس اتنے کو حالات خراب ہوتے ہیں، اور اسی سے دل اتنے گھٹ جاتے ہیں بعض دفعہ کہ جو کوئی تھا بھی اللہ کے نام پہ خرچ وہ بھی ختم ہو جاتا ہے۔ دیکھیے میں اس کو پڑھ رہی ہوں تو سورت ملک کی آیت یاد آ رہی ہے کہ الا یعلم من خلق، کیا وہی نہ جانے جس نے پیدا کیا؟ کیا ایسے نہیں لگتا کہ اللہ ہماری رگ رگ سے واقف ہے؟ انجینئر کو تو بہت اچھی طرح پتہ ہوتا ہے کہ اس مشین میں کیا نقص ہے اور مشین کیسے چلتی ہے اور کیا کرے گی، تو کیا اللہ کو نہیں پتہ کہ ہم کیا کریں گے اور کیسے کریں گے اور کس طرح کے ہمارے حالات ہوں گے؟ تو لہٰذا اپنے دل کو چیک کریں، دل کیسا ہے؟ ہدایت کے لیے بھی اسی کا دل کھلتا ہے جس کا اللہ کے راستے میں خرچ کرنے کو دل کھلتا ہے۔ بہت سارے لوگ ہدایت کے راستے سے صرف اس وجہ سے کھسک جاتے ہیں یا سیریس نہیں ہوتے کہ پھر کچھ خرچ بھی کرنا پڑے گا۔ میں امام بخاری کے بارے میں پڑھ رہی تھی، ان کی اور اوروں کا بھی بظاہر انسان دیکھتا ہے، تو آپ کو پتہ ہے کہ کیا ان لوگوں کی ترجیحات ہوتی تھیں اور آج کیا ہماری ترجیحات ہوتی ہیں۔ اللہ کی ذات ان ساری آیات میں جو پیچھے سے چل رہا ہے، اصل میں آج یہ سبق، یعنی پچھلے سبق کے ساتھ اس کا تعلق ہے، کہ جب ہدایت کی دعوت ملتی تو مطالبے، یہ سونے کا بن جائے، یہ چاندی کا بن جائے، یہ بن جائے، وہ بن جائے، کچھ کر جائے، اللہ کہتے ہیں چھوڑ دو، وما من الناس یومنو، انہوں نے نہیں ماننا۔ کیا کئی دفعہ آپ خود نہیں فیل کرتے کہ یہ نہیں مانیں گے؟ انہوں نے ڈیسائیڈ کر لیا کہ ابھی ہم سیریس نہیں ہیں، ایسا ہوتا ہے؟ سنجیدگی کے ساتھ سوچنے کی ضرورت ہے، کیا آج ہم حقیقت میں واقعی اللہ کی اس کتاب کو وہ ڈیو حق دیتے ہیں؟ اور جب بھی کبھی اس طرح کا کوئی مضمون میرے مطالعے میں ہوتا ہے نا، جس میں ہسٹری میں جو مسلمانوں کے کتاب سے، قرآن سے، حدیث سے اور علم سے شغف تھے، تو میرا دل ایسے نچڑتا ہے جیسے اگر نچوڑو تو اس میں سے خون نکلے۔ کیا آج ہم مسلمانوں کی جو پستی ہے، آپ اس کو کوئی نام دے دیں، پیچھے اس کا سرا اسی پہ ہی ہے، کیا آج ہم مسلمانوں نے اللہ کی کتاب اور نبی کی حدیث کو عام کرنے کو پس پشت ڈالا ہوا ہے؟ لیسٹ پرائیورٹی لگتی ہے، تبھی تو پھر جب آپ جیسے چند لوگ کرتے ہیں تو دوسروں کی نظروں میں آ جاتے ہیں۔ بیوقوف بنتا بندہ، کیا ہو گیا، کب ختم ہوگا، کب تم واپس آؤ گے ہماری زندگی میں؟ ایسی پیاری پیاری دوستیں ہوتی ہیں جو اتنے پیار سے لوگوں کو بلاتی ہیں دین کی دعوتوں کے لیے، لوگ آتے ہی نہیں، ہدایت کے لیے بلاتے آتے ہی نہیں ہیں، اور طلب ہوتی ہے، تڑپ ہوتی ہے تو اللہ دور سے کسی کو سنا دیتا ہے۔ ایسی ایک جگہ تھے، ہم لوگ تو بہت کم لوگ آئے، اس سسٹر نے بس اپنے ان پہ کر لیا، میں نے ان کو پہلے بھی کہا کہ لوگ نہیں آتے اس طرح کے دنوں میں۔ قصہ مختصر، آئے وہ تھوڑے نہیں تھے، لیکن جن کو وہ ایکسپیکٹ کر رہی تھی وہ نہیں تھے۔ بیچ میں مجھے کسی کی کال آئی، ابھی باتیں چل رہی تھیں شروع میں، तो वो कई दिन से उनसे सेटिंग चल रही थी, तो आखिर मैंने वो, मेरी आदत भी है कि मैं खोल देती हूँ फ़ोन कि सुन ले अगला बंदा, पता लग जाए उसको कि मैं जान के फ़ोन नहीं उठा रही बल्कि मैं अवेलेबल नहीं हूँ, और दूसरी बात है कि शायद उसके भी नसीब में वो सुन ले। मैंने बस फ़ोन ऑन करके देखा भी नहीं। आपको पता है कि 1.5 घंटे के वक्त, तो उस वक्त हमने उनको मौका दिया, आलमोस्ट 2 घंटे वो सिस्टर कॉल पे हमारे साथ रही। बल्कि मैंने बाद में जब चेक किया तो जो लेक्चर रिकॉर्ड हुआ उसकी फ़ाइल उसके कोई 10 मिनट बाद शुरू हुई थी, लेकिन उन्होंने हमारी शुरू की बातें डिस्कशन सुनी, पूरा लेक्चर सुना, बाद में फिर उन्होंने शेयर किया। कहाँ अमेरिका से उनका फ़ोन आया था मुझे, और वहाँ बैठ के उन्होंने पूरा दर्स सुना। तो मैंने उन घरवाली से कहा कि देखें ये आपकी तलब और तड़प है कि अल्लाह ने कहाँ से आपके घर में ये बंदा भेज दिया, ऑनलाइन पर लिया तो 60-70 लोग वहाँ भी सुन रहे थे, तो जिसको अल्लाह ने सुनाना है उसको बहाना बना के सुनवा देगा, और जिसको नहीं सुनवाना ना बहाना बनेगा और वो निकल जाएगा। बिलीव में वो जॉब का बहाना, वो माल का बहाना, वो कर्ज़ का बहाना, वो पढ़ने का बहाना, वो बच्चे का बहाना, शादी का बहाना, बस 19-20 की अपसाइड डाउन होगी ना तो अल्लाह कहेगा निकालो इनको। जैसे कभी कभी आप किसी को निकालने के बहाने ढूंढते हैं ना, कोई मेहमान बहुत ही ज़्यादा आ जाए तो मियाँ भी लड़ना शुरू हो जाते हैं कि हमारी लड़ाई देख के मेहमान चले जाएँ। सुनी हुई है ना ऐसी बातें, कहावतें, लतीफ़े हैं कि ये तो खुद बड़ा लड़ते हैं हम चलते हैं। तो बाज़ दफ़ा नापसंदीदा लोगों से बंदा जान छुड़ाता है ना, यकीन करें कि अल्लाह नापसंदीदा लोगों को इस किताब की तरफ नहीं आने देता। वल्लाही इसका मतलब ये नहीं है कि आप जहाँ जिनको बुलाते हैं या जो इधर नहीं आ रहे उनको सोचने लग जाएं, ये ख़यानत होगी अगर आपने सोचा। ऐसी कोई मिसाल आप सुने तो फ़ौरन ख़ुद पर ले आया करें, मैं अपने ऊपर ले आऊँ कि आज मैं ना आती, मेरा दिल नहीं कर रहा, मैं घर बैठ रही हूँ, मैं थक गई हूँ, मैं कुछ भी कह सकती थी, तो ये मेरी सज़ा थी किसी वजह की कि अल्लाह ने मुझे आपके पास आने की तौफीक नहीं दी। कभी किसी के बारे में दिल में ना सोचें कि वो बहानों से नहीं आ रहा, वो ऐसा है, वो उनको छोड़ दें, हमारी तो भी अपनी बड़ी फिक्र है। अभी तो हमने अपने आप को सीधा करना है। अल्लाह अकबर, आज हम दुनिया में छोटी छोटी चीज़ों पर परेशान हो जाते हैं। आप देखिए कि यहाँ कुछ बातें हैं, ये इस आयत में जो बात कर दी कि उनको जहन्नुम में अंधा रखा जाएगा, गूंगा होगा, पीछे होगा, और इनकी सब की चीज़ें मौजूद हैं। कुरान पाक में कभी कुछ आता है, कभी कुछ आता है। लोगों ने इन आयतों पर इतराज़ किए कि देखिए आपके कुरान में कितना तजाद है, यहाँ अल्लाह ताला कह रहे हैं कि वो गूंगे, अंधे और बहरे बना दिए जाएंगे, फिर एक जगह कुरान में आता है कि वो पुकारेंगे रब को और चीहेंगे और चिंघाड़ेंगे। तो याद रखिए मुख्तलिफ हालात में मुख्तलिफ सज़ाएँ मिलेंगी, लोगों के आमाल के मुताबिक जहन्नुम में उनको ट्रीटमेंट दिया जाएगा। जैसे एक ही फ्लाइट में रहते हुए कुछ को और कुछ तरह ट्रीट किया जा रहा होता है और पिछली लाइनों वालों को किसी और तरह से सर्व किया जा रहा होता है, अल्लाह ताला एक जहन्नुम में भी डालकर ना लोगों को मुख्तलिफ तरह से लेकर चलेगा। लेकिन बस ये दुआ कीजिए कि अल्लाह ताला हमें दूर से भी जहन्नुम ना दिखाए। इतनी ज़बरदस्त और इतनी ख़राब जहन्नुम है कि वहाँ जाकर इंसान को फिर हसरत होगी, अफसोस होगी। आज भी आप देखिए कि दुनिया में ऐसे लोग जो ये जो कहते हैं ना कि उनकी आंखें अंधी हो जाएंगी या गूंगे होंगे, तो उसकी तफसीर में मुफस्सरीन कहते हैं कि जहन्नुम में ऐसी कोई चीज़ नहीं होगी जिससे उनकी आंखों की ठंडक हो, ये है उनका अंधा होना। कोई खैर की खबर नहीं होगी, जैसे दुनिया में कोई बंदा बहुत परेशान होता है ना तो उस परेशानी में उसको कुछ नहीं सूझता सिवाय अपनी परेशानी के, जहन्नुम में वो इतने परेशान होंगे बल्कि जहन्नुम उनको देखेगी और चीखेगी और चिल्लाएगी। तगीदन और तखयुस के लफ्ज़ हैं, आप सूरत मुल्क में पढ़ लीजिए, कुल्लमौल की अफीहा, जब उसमें डाले जाएंगे तो वह जहन्नुम का चीखना और चिंघाड़ा लेकर आएंगे। फिर इसी तरह आप देखिए कि उस वक्त जितनी भी जहन्नुम के अंदर चीज़ें होंगी ना, उनमें उनको अपना बुरा अंजाम दिख रहा होगा, इसलिए इर्द गिर्द से बेनियाज होंगे, अंधे, गूंगे, बहरे। हदीस में आता है क़्यामत के दिन 3 तरह से लोगों का हशर होगा, यानी हशर समझते हैं ना क़्यामत के दिन खड़ा करना, कब्रों से जब उठाए जाएंगे, कुछ पैदल वॉक करके जाएंगे, कुछ सवारियों पर अपने अमल के मुताबिक, अच्छी सवारियां भी हो सकती हैं, कमज़ोर भी, जैसे अमल है वैसी सवारियां, और कुछ मुँह के बल चलाए जा रहे होंगे, यानी जहन्नुम कब्र से निकलते कह दिया जाएगा चलो टांगे नीचे, टांगे ऊपर करो, सर नीचे करो। दुनिया में भी तो किसी दौर में मास्टर सजाएं देते थे ना लड़कों को कि टांगे ऊपर कर लो, सर नीचे कर लो। तो साहबी ने पूछा था कि ये मुंह के बल कैसे चलेंगे, तो कब ऐसे ही चलेंगे जैसे पाँव के बल चलते थे, अल्लाह सिखा देगा। ابو ذر کی ایک روایت ہے کہ لوگ تین قسم کے بنا کر اٹھائے جائیں گے. نمبر ایک کھانے پینے اوڑھنے والے, دوسرے چلنے والے اور دوڑنے والے, اور تیسرے جن کو فرشتے اوندھے منہ چلائیں گے. فرمایا صحابہ نے پوچھا یہ دوسرے کون ہے, یعنی یہ جو چلنے پھرنے دوڑنے والے کون ہیں؟ فرمایا سواریوں پر آفت آ جائے گی اور لوگ پھر بھاگنے لگ جائیں گے. یعنی قیامت کے دھماکوں میں جو سواریاں تھیں وہ آؤٹ آف کنٹرول ہو جائیں گی. اور یہ کوئی چھوٹی بات تھوڑی ہے. دیکھیے جہنم کوئی چھوٹی چیز نہیں, آپ اس کو آج کی ٹریش کین سے سمجھیں. ساری زندگی جن کو ہدایت کی طرف بلایا جاتا تھا وہ نہیں آتے تھے, تو بالآخر پھر ان کا کیا کرنا تھا؟ ٹریش اٹ. آج دنیا میں مختلف قسم کی ٹریش کینز کے نام آپ نے بھی سنے ہوں گے. ایک ٹریش کین اس میں ڈال دیں پھر بعد میں آپ خود ہی اٹھا کے پھینکتے ہیں. کچھ ٹریش کینز ہیں جن کو آپ شریڈرز کہتے ہیں, قیمتی کاغذ جو ہوتے ہیں کہ نہ انسان کسی دوسرے کو دکھائے, آپ اس میں ڈال کے وہ بٹن دباتے ہیں تو وہ چورا چورا کر دیتے ہیں. تو جہنم کیا ہے؟ ختمہ, چورا چورا کر دے گی, رفاتہ, ہڈیوں کو چورا چورا کرنا. قیامت بھی ایک ٹریش کین ہے. اسی طرح بعض ٹریش کین آج ایسے بھی ہیں الیکٹرانک, اس میں چیز ڈالیں اس کے بعد وہ جل جاتی, ختم. جہنم میں لوگوں کے ساتھ یہی کچھ ہوگا, کسی کو جلایا جائے گا, کسی کو چورا چورا کیا جائے گا, اور یہ سب کچھ وہاں جا کر احساس ہوگا کہ ہم نے اپنے آپ کو نقصان میں رکھا. میں اکثر سوچتی ہوں ہم مسلمان ہیں اس کے باوجود مرنے کو دل نہیں کرتا, حالانکہ آپ کو پتا ہے کہ مرنے کے بعد نظریں آگے لگی ہونی چاہیے. مرنے سے پہلے ہی آگے نظریں لگنی چاہیے نا, انتظار کرتا ہے نا. جیسے آپ کل کسی نے ایک جملہ ایسے ہی بولا لیکن میرے لاشعور میں تھا, میں بولی نہیں کچھ اس وقت, کہتے لگی میں انتظار کر رہی ہوں دسمبر کا, میں کب پاکستان جاؤں گی. ایک سسٹر تھی ہمارے ساتھ تو میں نے کہا کہ اچھا آپ نے چھٹیوں میں جانا ہے پاکستان, کہہ رہی ہاں, کہتی کب دسمبر آئے گا تو میں پاکستان جاؤں گی. تو میں نے کہا کہ دل اپنے وطن میں اٹکا رہتا ہے جب ہم کہیں بھی پہنچ جائیں. اس وقت میرے دل میں یہ آیا کہ بالکل اسی طرح مومن کی نظریں موت پہ لگی ہوتی ہیں, ہائے کب ملوں گی اللہ سے, ہائے کب ملاقات ہوگی اللہ سے. جس کی نظریں جہاں لگی ہوتی ہیں اس کو وہاں جانا آسان لگتا ہے نا. تو اسی لیے اللہ سبحانہ وتعالیٰ یہاں یہی باتیں فرماتے ہیں کہ جنہوں نے زندگی میں ہدایت کے بغیر زندگی گزار دی پھر اب ان کو کیا کشش ہے. اور واقعی کافر تو غم سے ہی مر جائے کہ اس کے ساتھ جو آگے جا کے ہونے والا ہے. اب اگلی آیتوں کو دیکھیے اور ساتھ ساتھ دعا کریں کہ اللہ ہمارے کم از کم قبلے درست کر دیں, جو اس سے دور تھے ان کو تو پیچھے کر دیں. تو اللہ تعالیٰ اپنی قدرت کی نشانیاں بتاتے ہوئے اب کچھ تاریخ کی نشانیوں کا تذکرہ کرتے ہیں. آیت 101 وَلَقَدْ آتَيْنَا مُوسَىٰ تِسْعَ آیَاتٍ بَيِّنَاتٍ, اور ہم نے موسیٰ کو 9 واضح نشانیاں عطا کی تھیں. تاریخ واپس اب صورت اپنے خاتمے پہ آ رہی ہے. بنی اسرائیل تھی تو بات پھر بنی اسرائیل پہ آ گئی. کون سی 9 نشانیاں تھیں؟ وہی ہیں جن کا ذکر صورت الاعراف کی آیت 130 سے 133 تک آئی. قحط سالی, پھلوں کا نقصان, فصلوں کا نقصان, طوفان, ٹڈی دل, چچڑیاں, مینڈک, خون. مصریوں میں جو مختلف عذاب آئے تھے اسی کی طرف اشارہ. ان کی سزاؤں میں آتے تھے لیکن اس کے بعد وہ دوبارہ موسیٰ سے دعا کراتے تو عذاب ٹل جاتا. پھر کیا ہوا اس کے بعد؟ فصل بنی اسرائیل اس جا اہم, تو ذرا پوچھیں بنی اسرائیل سے اس زمانے کا حال جب کہ موسیٰ ان کے پاس آئے تھے. فقال له فرعون انی لأظنک یا موسیٰ مسحورا, تو فرعون نے ان سے کہا کہ موسیٰ میں تو تمہیں ایک سحر زدہ آدمی سمجھتا ہوں. یعنی یہ جو تم اپنی طور پہ باتیں کرتے کراتے رہتے ہو مجھے نہیں لگتا تم نبی ہو, ہاں جادو کیا ہوا شخص ہو سکتے ہو کہ جس کی مت ماری گئی ہے. اور یاد رکھے یہی لفظ مکہ والے نبی صلی اللہ علیہ وسلم کے لیے بولتے تھے اس دور میں, جیسے ہم پڑھ چکے اسی سورت کی آیت 47 میں, ان تتبعون الا رجلا مسخورا, تم نہیں اور تم کیوں ٹھیک نہیں اور تم نہیں پیروی کرتے مگر ایک سحر زدہ شخص کی. تو ہر دور میں لوگوں نے نبیوں کو جادوگر کہا. اب یہاں دیکھیے کہ سورت کے شروع میں بھی موسیٰ کا ذکر تھا, آخر میں بھی ہو گیا, اور یہ اسلوب ہمیں قرآن پاک کی ان صورتوں میں ملتا ہے جو ایک ہی خطبے میں نازل ہوئی، اکٹھی نازل ہوتی ہے نا، تو ویسے ہی جیسے ہم بات شروع کرتے ہیں تو ان پہ کہتے ہیں ساری بات کا خلاصہ کیا ہے، یہی بات اس صورت میں حضرت موسیٰ کی زندگی کے اس دور کا ذکر ہے، اب اس وقت جب آپ مصر سے نکل کر صحرا سینا میں تھے، پھر وہاں سے کوہ طور پر بلا کر تورات دی گئی، پیچھے پڑ چکے ہیں آیت نمبر 2 میں بھی اس کا ذکر، تو اللہ تعالیٰ کہتے ہیں کہ نبیوں کے ساتھ حالات عموماً ایک ہی جیسے ہوتے ہیں، لوگ کیا کہتے ہیں، ان تتبعون الا رجلا مسحورا، تم تو ایک جادو زدہ شخص کی پیروی کرتے ہو، اور آیت 102 قال لقد علمتم من صلحا الا رب السماوات والارض بصائر، موسیٰ علیہ السلام نے کہا تجھے خوب معلوم ہے کہ نہیں نازل کیا ان نشانیوں کو مگر آسمانوں اور زمین کے رب نے، آنکھیں کھول دیکھنے کے لیے، یعنی جس کو کائنات کی یہ نشانیاں نہیں دکھ رہی اس کو بھلا یہ ید بیضا اور عصا کیا دکھے گا، اور کل کہاں وہ بیٹھ کے تورات کی آیتیں پڑھے گا، وَإِنِّي لَأَظُنُّكَ يَا فِرْعَوْنُ مَسْبُورًا، اور اے فرعون میں تو تجھے ایک ہلاکت زدہ آدمی سمجھتا ہوں۔ دیکھیے موسیٰ علیہ السلام کا مزاج جلالی تھا، غصے والے تھے، دوسرے آپ بچپن سے اس فرعون کے ساتھ پلے ہوئے تھے، اس حیثیت سے ان کی حیثیت ایک بھائی کی تھی، اس لیے یہاں روب کے انداز میں بلا جھجک کہتے ہیں کہ تم مجھے جادو زدہ سمجھتے ہو، میرا تو خیال یہ ہے کہ تم تو ہلاکت میں آئے ہوئے ہو، تم تو بس اپنے آپ کو کچھ بھی کہہ لو سن لو، لیکن بات یہ ہے کہ تمہیں میری بات سمجھ اس لیے نہیں آتی کہ تم سمجھنا نہیں چاہتے۔ آیت 103 فاراد ان یستفزہم من الارض، تو اس نے ارادہ کیا کہ انہیں اکھاڑ پھینکے زمین سے، کس نے، ارادہ کے نیچے لکھ لے فرعون نے، فرعون نے ارادہ کیا کہ مسلمانوں کو بنی اسرائیلیوں کو جڑ سے اکھاڑ دیں، ان کے بیٹوں کو قتل کروا دے، بیٹیوں کو زندہ رکھ کے اس پوری قوم کو ختم کر دے، تو ہم نے کیا کیا، فاغرقناہ ومن معہ جمیعا، لیکن ہم نے اس کو غرق کر دیا اور جو اس کے ساتھ تھے سب کو غرق کر دیا۔ اس نے کیا سوچا اور اللہ نے کیا کیا، یہی اللہ کے کام، جب لوگ وقت کے مسلمانوں کے ساتھ اس طرح کے ظلم کا بھی بازار گرم کرتے ہیں اور وہ مسلمان حقیقی مسلم ہوں تو پھر اللہ ایسے ہی کرتا ہے، پھر سمندروں کو پھاڑ کر دشمنوں کو ان میں ڈبو دیتا ہے، اور جب ان کو نکال ڈبویا تو بنی اسرائیل پسی بھی قوم کو کیا کہا، آیت 104 وَقُلْنَا مِن بَعْدِهِ، اور اس کے بعد ہم نے کہا لِبَنِي اسرائیلَ، بنی اسرائیل کو، کن کے بعد، فرعون اور اس کے ساتھیوں کے ڈوبنے کے بعد، کیا کہا بنی اسرائیل کو، اسکنوا الارض، تم لوگ زمین میں آباد ہو جاؤ، پھر کیا ہوگا، اس کو ہائی لائٹ کر لیں، یہ ہے آج بنی اسرائیل کا مستقبل، فیوچر کی باتیں ہیں، قیامت کے قریب یہ ہوگا، کیا، فَإِذَا جَاءَ وَعْدُ الْآخِرَةِ، پھر جب آئے گا پچھلے وعدے کا وقت، اشارہ قیامت کی طرف ہے، یا سورت کے شروع میں جو ان کے ساتھ وعدوں کی بات تھی، مراد یہ کہ قیامت آنے والی ہوگی، جی نا بکم لفیفا، تو ہم لے آئیں گے تم سب کو سمیٹ کر، وعد الاخرہ سے مراد قیامت، اور قیامت آئے گی تو تم لوگ جہاں بھی ہوگے ہم تم سب کو اکٹھا کر کے نمبر 1 کے میدان حشر میں لے آئیں گے۔ لیکن اس میں اشارہ ملتا ہے کہ قیامت سے پہلے سارے یہود کو، جن کو یہاں بنی اسرائیل کہا گیا، دنیا کے مختلف کونوں سے اکٹھا کر کر بیت المقدس کے قریب جمع کیا جائے گا۔ آج اسرائیل میں سارے یہود کیوں جمع ہو رہے ہیں، یہ اللہ کا ایک وعدہ پورا ہونے والا ہے، جب حضرت عیسیٰ علیہ السلام دنیا میں آئیں گے تو سارے یہود اسی ایک کونے میں ہوں گے اور ان کو ڈیل کرنا آسان ہوگا۔ اللہ سبحانہ تعالیٰ نے یہاں اشارہ کر دیا کہ وہ قومیں جو دنیا میں شر اور انتشار پھیلاتی ہیں، پھر جب ان کی پکڑ کا وقت آتا ہے تو اللہ تعالیٰ سب کو جمع کرتا ہے۔ اور آج آپ کو پتا ہے کہ یہود نے یہ مہم چلائی ہوئی ہے، پوری دنیا میں جہاں کو یہود ہے سب کو اسرائیل بلاؤ، ان کے 10 لاسٹ ٹرائبس جن کا ذکر آپ کو پیچھے بھی میں نے کیا تھا کہ جب انتشار ہوا تھا تو ان کے 10 قبیلے گم گئے ہوئے ہیں، پتہ ہی نہیں کدھر گئے، ڈیسپورا کا نام آپ نے سنا ہوگا، उसमें आज इनको ढूंढने की कोशिशों में, यानी एक तो इनकी यूनिटी देखिए, प्लानिंग देखिए, इनको पता है हम थोड़े हैं लेकिन इकट्ठे होंगे तो बहुत ज़्यादा हो जाएंगे, अपने क्रीम माइंड को ये जमा करें एक जगह पे। इस सूरत के नज़ूल के वक्त बनी इसराइल के दौरे इंतशार यानी डायस्पोरा जो था फ़लस्तीन से बेदखल किए हुए, इनको 550 साल हो गए थे। पिछली सदी तक भी यही कैफियत थी कि ये बिखरे हुए थे दुनिया में। आज ये जो 2014 और 1948 से ले लें तकरीबन ये जो नई सदी है ना, इसमें अब ये दोबारा जमा हुए हैं, और इसीलिए तो इन्होंने दुनिया को तिगनी का नाच नचाया हुआ है। अब ये दोबारा जमा हो रहे हैं। ये जो ग्रेटर इसराइल का मंसूबा है ना, ये नक्शा है, ये आज इन आयतों में इशारा है। लेकिन अल्लाह को पता है कल हो सकता है यही इनका कब्रिस्तान बन जाए, हमें नहीं पता। लेकिन हज़रत ईसा के दोबारा आने के दौर में इस कौम का डायरेक्ट मुकाबला हज़रत ईसा से होगा। इन आखिरी आयत में अल्लाह ताला ने ये बता के हम सबको बता दिया कि इस कुरान से ही तुम आने वाले वक्त की बातें पढ़ोगे, तुम देखोगे कि वहाँ अल्लाह ने तुम्हारे लिए क्या तैयार किया हुआ है, क्या हालात होंगे, वहाँ की क्या बातें होंगी।
Sorry, this venue was booked from 10 o'clock this morning. Today? And Rizwan doesn't want to come and ask you guys to leave, but can you guys not mind?
Hold on, no problem.
My wedding is going on. I need this venue.
Okay, don't worry. जी आंटी जी आप बताइए, वो कह रहे हैं कि ये वेन्यू बुक था तो यहाँ अभी शादी है, इन्हीं की शादी। आप इज योर वेडिंग?
Yeah. I'm getting ready. My friends should be here and he's refusing to come downstairs.
No problem.
I apologize, you guys have got important things going on.
No problem. Sister, we will wish you for a good marriage.
Thank you very much.
Okay.
So I'm really apologize.
You're Muslim?
जी
माशाल्लाह गुड।
सो आई डू अपोलोजाइज।
आंटी जी आप बता दें हम ख़त्म कर सकते हैं क्लास अगर ये। शी इज़ द ओनर ऑफ द हॉल, प्लीज़ टॉक टू हर। ओके, और जो भी बात हो आप बता दें हम ख़त्म कर सकते हैं, नो प्रॉब्लम। ओके इंशाल्लाह। आखिरी आयतों में अब कुरान पाक का तज़किरा है, आगे देखिएगा। आयत 105 वबिल हक की नज़ल, और इस कुरान को हमने हक के साथ नाजिल किया, और ये हक के साथ ही नाजिल हुआ है। ज़रा हाईलाइट कीजिए का लफ्ज़ हक को, दो दफ़ा आ गया। वमारसलनाक इल्ला मुबशिरन व नज़ीरा, और ए नबी सल्लल्लाहु अलैहि वसल्लम, नहीं भेजा हमने आपको मगर बिशारत देने वाला और ख़बरदार करने वाला बनाकर। लिहाजा अगली आयत आती है वह कुरआनन फ़रक़नाहु लितक़रअहु अलन्नासि अला मुक्सिन, और कुरान को हमने टुकड़े टुकड़े करके नाजिल किया है ताकि आप इसे लोगों को ठहर ठहर कर सुनाएं। वनज़्ज़लनाहु तंज़ीला, और हमने इसको उतारा है थोड़ा थोड़ा कर। ऐसे नहीं लग रहा कि एक रिम झिम बारिश है दुखी दिलों पे। इंसानियत जिस चीज़ को तलब करती है ना, वो उनको इस किताब में मिलना था। देखिए दो दफ़ा लफ्ज़ है हक, इसको समझ लीजिएगा। और इस सूरत में कितनी दफ़ा हक का लफ्ज़ आया, कुल जाल हक व ज़हक अल बातिल इन अल बातिल कान ज़हूका, आयत को याद कर लें। बड़ा अहम लफ्ज़ है ये हक, किधर है, इसीलिए इसको दो दफ़ा ख़ास तौर पर ज़ोर देकर बयान किया। बिल्कुल वही अंदाज़ है इस आयत का जो सूरह तारिक की आयत नंबर 13 और 14 का है, इन्नहु लकौलुन फ़सल वमा हुवा बिलहसल, यकीनन ये कुरान कौले फैसल है और ये कोई हंसी मजाक नहीं है। हज़रत उमर रज़ी अल्लाह ताला अन्हु से रिवायत मिलती है कि अल्लाह के नबी ने फ़रमाया, इन्नल्लाह यरफ़ु बिहाज़ल किताबी अक़वामम व यदउ बिही आख़रीन, यकीनन अल्लाह इस किताब की बदौलत कई कौमों को उठाएगा और कई दूसरी कौमों को गिराएगा। ये है इधर हक, किसी कौम के उरूज और जवाल का फैसला इस हक को मानने और इसको झुटलाने में। ये वही बात है कि जिसको अल्लामा इकबाल ने भी कहा था कि वो ज़माने में मुअज़्ज़ज़ थे हामिले कुरान होकर, और क्या था कि तुम हुए तारिके कुरान होकर। किसी वो एक शेर है, ज़हन में इस वक्त डिस्ट्रैक्शन हो गई, कि वो ज़माने में मुअज़्ज़ज़ थे हामिले कुरान ही होंगे, اور تم ذلیل ہوئے تارک قرآن ہو کر. حقیقت یہ اگر آج ہم مسلمان یہ بات سمجھ جاتے تو کبھی ہماری زندگی میں اتنا تو کم از کم اتنا انتشار تو نہ آتا جو آج آیا ہوا ہے. لوگ کہتے ہیں باہر کے حالات خراب ہیں, لوگ کہتے ہیں پاکستان کے حالات خراب ہیں, لوگ کہتے ہیں دنیا کے حالات خراب ہیں, میں کہتی ہوں حالت خراب ہے مسلمانوں کی. ہم کہاں جا رہے ہیں؟ ہماری پرائیورٹیز, ہمارے ہم تو اپنی روایات کے بھی پابند نہیں رہے. ہمارے ذہنوں میں جو زندگی گزارنے کا ایک خوبصورت نقشہ تھا آج تمہاری اپنی نسلوں میں یہ نہیں رہا. پہچان تک ختم ہو جائے جب کسی چیز کی تو پھر آپ بتائیے کہ آپ اس کو اسلام تو نہیں کہیں گے نا. تو اصل میں یہاں خبر ہے مسلمانوں کو کہ بنی اسرائیل کیوں ڈوبی, کیونکہ انہوں نے اس کتاب کو پیچھے ڈال دیا. اور آج ہے مسلمانوں تم ڈوبو گے تو اسی وجہ سے ڈوبو گے. اور رہ گئی بات اس کتاب کو ہلکا ہلکا نازل کرنا, اللہ مقسن آرام سے سکون سے فرق نہ ٹھہرانا, تو یہ ادب اور طریقہ سکھایا گیا. اس کتاب کو سکون سے پڑھو, خاموشی سے پڑھو, اس کی رسپیکٹ کرو, اس کے دوران اپنی سوچ کو نہ بھٹکنے دو. مکس کہتے ہیں انتظار کرتے ہوئے, مکہ سا کلب سے پیچھے بھی آپ پڑھ چکے ہیں, سورۃ طٰہٰ میں آگے پڑھیں گے انشاءاللہ. ٹھہرنے کا معنی ہے, ارم یہ فون کو سیٹ کریں, انتظار کرنا, توقف کرنا. الحمدللہ. لوگ ایک شبہ پیش کرتے تھے اللہ کے نبی کے آگے, اور وہ کیا تھا, ہو گئی ہے بیچ میں سے میں کال آ گئی تھی تو ان کی کٹ گئی, لیکن اب مجھے لگتا ہے انہوں نے دوبارہ کر دی, کہ قرآن اگر اللہ کا کلام ہے تو یہ تھوڑا تھوڑا کیوں آتا ہے, رک رک کے کیوں آتا ہے, ایک ہی دفعہ ساری وحی انڈیل دی جاتی ختم. نعوذ باللہ کہ اللہ تعالیٰ سوچ سوچ کے ڈال رہا ہے. اس کا جواب ہے کہ وہ نہیں سوچ رہا, تمہارے اندر اتنا کیلپر ہی نہیں ہے کہ پورا قرآن اکٹھا لے لو. تم اس کتاب کا بوجھ کیسے لے سکتے ہو؟ بلکہ صحیح بخاری کی تیاری کر رہی تھی تو میں نے جب یہ بات سنی اس میں پڑھی کہ 16 سال میں صحیح بخاری پوری کی تھی امام بخاری نے, 16 ایئرز میں, تو ہم اس کو کیسے 120 کلاسوں میں بھی پڑھ پائیں گے؟ ہم نے تو وہ بھی چیزیں لینی نہیں چاہیے. لیکن حقیقت ہے کہ یہ قرآن قلب مومن پر بارش کے قطروں کی طرح ٹپکتا ہے, خوشی دیتا ہے. آہستہ آہستہ بارش ہوتی ہے نا تو جذب ہوتی ہے, تیز بارش ہوتی ہے جل تھل بہت ہوگی پھسل جاتی ہے. دورہ قرآن کو آپ تیز بارش کہہ لیں, بہت لوگوں کے دل بھیگتے ہیں اس کے بعد ڈھونڈے بھی نہیں جاتے کدھر گئے, لیکن یہ تھوڑی تھوڑی بارش آپ کے دل میں قرآن کو جذب کرتی ہے. فرقنا, مقسن, تنزیلا, یہ تینوں ایک ہی معنی ہے. قرآن کا مزاج سمجھے اس سے. کسی کو بہت تیز تیز کھانا کھاتے دیکھیں نا آپ کو بے چینی ہونے لگتی ہے, چپڑ چپڑ یہ کریں وہ کریں, کہ جب شادیوں میں لوگ کھانے پہ ٹوٹتے ہیں تو کیا حالات ہوتے ہیں. تھوڑے ہی کھا کے پیٹ بھی بھر جاتا ہے کیونکہ کھایا نہیں جاتا, اور جو ایسا ایسا تھوڑا تھوڑا کھائیں گے فائدہ ہوگا. یہی اس قرآن کی حالت ہے. روز آپ آ کے ادھر بیٹھتے ہیں, تھوڑی تھوڑی آپ کے اوپر بارش پگھلتا ہے, دل پگھلتا ہے, جذب ہوتا ہے, آپ دیکھیں گے کہ فائدہ ہوگا. اور حدیث میں تھا کہ لا جلۃ من الشیطان, جلد بازی تو شیطان کی طرف ہے. تو زندگی میں تحمل لانے کی ضرورت ہے. پھر آپ دیکھیے اس میں کتنی خوبصورت بات ہے کہ قرآن کیسے فرق نہ مقصد, تھوڑا تھوڑا, پہلے سورۃ فاتحہ, پھر بقرہ, پھر آل عمران, ہر سورۃ کے ختم ہونے پہ ایک خوشی. کل ہم نے ایک سورۃ پوری کی ہے کلاس میں, تو اسٹوڈنٹس کی خوشی دیکھ کے میں سوچ رہی تھی اب ہم تو عادی ہو گئے ہیں, لیکن یہ اتنے ایکسائٹیڈ اس لیے کہ ان کی پہلی خوشی ہے, اور انہوں نے اپنے گھروں میں دعوت کی بھی اور لوگوں کو بلایا ہوا کہ جی آج ہماری سورۃ بقرہ پوری ہوئی ہے. آپ سوچیے اگر الف لام میم سے لے کے الناس تک قرآن ایک تھیلا ہوتا جس میں سب کچھ ڈالتے تو آپ بھی بور ہو چکے ہوتے. ہر نئی سورت کی خوشی ہوتی, خوشی ہو رہی ہے کل سورۃ کہف شروع ہو رہی ہے, اور اس خوشی میں آپ نے کتنوں کو شامل کیا؟ سچ بتائیں کتنوں نے دعوت دی ہے کہ ٹیوزڈے کو ہماری سورت شروع ہو رہی ہے اس ویکینڈ پہ؟ لوگوں کو دو لوگ تو ہیں ماشاء اللہ. چلیے کچھ کی طرف, سب کی طرف سے کفارہ تو ہو گیا نا. ہم نے سوچ لیا کہ لوگوں نے نہیں آنا, میرے کہنے پہ وہ صرف میرے بیٹے کی شادی میں آتے ہیں اور میری بیٹی کی شادی میں آتے ہیں, اور میں دعوت کروں گی تو پھر آئیں گے, بس قرآن کی دعوت میں نہیں آئیں گے. جب میں ہی سادے دل سے بلاؤں گی تو انہوں نے کیسے آنا ہے؟ ہاں, بہرحال یہ تو ایک بات میں نے اسے کہہ دی. تو یاد رکھیے کہ اللہ تعالیٰ ہمیں یہاں سکھا رہا ہے, اگر واقعی ان خوشیوں کو اپنی جگہ زندگی میں دے دیں تو آپ کو اپنی زندگی خوبصورت لگے گی. تھوڑی دیر بس سوچ, پھر مکی صورت, پھر مدنی صورت, کبھی کچھ کبھی کچھ, اب بے نیازی دیکھیے گا. اس آیت کا نام لکھ لیجیے شان بے نیازی. اللہ کی طرف سے 107 قل آمنوا بہ, آپ کہہ دیجئے تم اس پر ایمان لاؤ او لا تؤمنوا, یا تم اس پر ایمان نہ لاؤ. وی ڈونٹ کیئر, مانتے ہو تو مانو, نہیں مانتے تو نہ مانو. کیونکہ ان الذین اوتوا العلم من قبلہ, یقیناً وہ لوگ جنہیں اس سے پہلے علم دیا گیا تھا, اذا یتلا علیہم, جب یہ قرآن ان کو پڑھ کر سنایا جاتا ہے, یخرون للاذقان سجدا, تو وہ اپنی ٹھوڑیوں کے بل سجدے میں گر پڑتے ہیں. اشارہ ہے نا کہ تم آتے ہو تو آؤ, مانتے ہو تو مانو. ہیں بہت سارے ماننے والے, ہیں بہت سارے اس کتاب سے محبت کرنے والے, ہیں بہت سارے اپنی زندگیوں کو اس کتاب کے لیے کھپانے والے. اس میں ان علماء یہود کی طرف اشارہ ہے کہ جن کو اللہ نے اسلام دے دیا تھا. ٹھوڑیوں پہ کیوں گرے؟ جب ہم سجدہ کرتے ہیں تو ماتھے پہ گرتے ہیں, تو یہاں عاجزی کی طرف اشارہ ہے. آپ ذرا سا اپنے سر کو جھکا کے دیکھیں کیا ہوگا, بیٹھے بیٹھے اپنے سر کو جھکائیں, ٹھوڑی جا کے لگتی ہے نا سینے پہ, یہ مطلب ہے عاجزی کی طرف. وَيَقُولُونَ سُبْحَانَ رَبِّنَا إِن كَانَ وَعْدُ رَبِّنَا لَمَفْعُولًا, اور وہ کہتے ہیں کہ پاک ہے ہمارا رب, یقیناً ہمارے رب کا وعدہ تو پورا ہونا ہی تھا. تو گویا کہ یہاں اشارے مل رہے ہیں اللہ کے نبی کو مکہ سے ہجرت کرنے سے پہلے ہی کہ فکر نہ کیجئے, آپ مکہ سے ہجرت کر کے مدینہ جانے والے ہیں, وہاں کے لوگوں کو آپ کی خبریں پہنچ چکی ہیں. سارے نہیں بھی مانیں گے, لیکن ان میں سے بھی کچھ ایسے بنی اسرائیلی اس دور کے بھی موجود تھے جو اس کو مانتے تھے اور مانے. عبداللہ بن سلام ان میں آتے ہیں کہ جنہوں نے ان ساری باتوں کو مانا اور اسی کو پڑھا اور اس کے اوپر مانا. اور وہ یخرون للاذقان یبکون, اور وہ گر پڑتے ہیں اپنی ٹھوڑیوں کے بل روتے ہوئے. وَيَزِيدُهُمْ خُشُوعًا, اور یہ قرآن اضافہ کرتا ہے ان کے خشوع میں. اللہ اکبر, یہ ہے وہ حالت جو اپنے اندر لانی ہے. دیکھیے اگر قرآن پڑھتے ہوئے رونا نہیں آ رہا نا, تو چیک کریں کہ دل ہے بھی اندر کے لیے. جن لوگوں کو قرآن پڑھتے ہوئے بھی اس کے اندر سے وہ چیز نہیں مل رہی ہوتی جو مطلوب ہے, تو یاد رکھیے یہ بہت خطرے کی بات ہے. ایسی چیزیں جو انسان کو بہت زیادہ فکر میں ڈالنے والی ہوتی ہیں. قل ادعوا اللہ ودعوا الرحمن, آپ کہہ دیجئے کہ تم اللہ کہہ کر پکارو یا رحمان کہہ کر. ایما تدعو, جس نام سے بھی تم اس کو پکارو گے. فلہ الاسماء الحسنا, سب اچھے نام اسی کے ہیں. کیا نہ کرو؟ ولا تجہر بصلاتک, اور مت بلند کرو آواز اپنی نماز میں. ولا تخافت بها, اور نہ ہی بہت پست رکھو. وابتغی بین ذالک سبیلا, بلکہ ان کے درمیان درمیان راستہ اختیار کرو. یعنی نماز پڑھتے ہوئے نہ تو بہت اونچی بولو اور نہ بہت آہستہ, دعا مانگتے ہوئے نہ تو بہت اونچی پڑھو اور نہ بہت آہستہ, اور کہو کیا آخری آیتیں, وَقُلِ الْحَمْدُ لِلَّهِ, اور کہہ دیجئے کل حمد اور کل شکر اللہ ہی کے لیے. اگر آپ دیکھیں نا, تو یہ سورت اپنے مضمون کے اعتبار سے سورت اخلاص کی ہم وزن ہے. اس میں پانچ مختلف انداز میں اللہ تعالیٰ کی عظمت اور توحید کا بیان ہے. اللہ کے نبی کی زبان مبارک سے یہ اعلان کروایا جا رہا ہے کہ تمام تعریفیں اللہ کی ہیں. ٹھیک ہے, پہلی چیز الحمدللہ, دوسری چیز الذی لم یتخذ ولدا, اس کے کر دو لگا لیجئے, جس نے نہیں بنائی کوئی اولاد. سورہ اخلاص میں کیسے آتا ہے, لم یلد ولم یولد, آیت 3 میں. پھر تیسری بات, ولم یکن له شریک فی الملک, اور نہیں ہے کوئی اس کا شریک بادشاہی میں. اقتدار اس کا, اختیار اس کا, وہاں کیا اللہ الصمد, بے نیاز ہے. پھر اگلی بات, ولم یکن له ولی من الذل, اور نہ ہی اس کا کوئی دوست ہے کمزوری کی وجہ سے کہ کوئی اس کے ساتھ ہو. تم اللہ کی دوستی کو اپنی دوستیوں پہ قیاس نہ کرو, تم دوستوں کے محتاج ہو اللہ محتاج نہیں. ضرورت میں دوستوں پہ نظریں لگتی ہیں, اللہ کی نظریں کسی پہ نہیں ہیں. اور اگلی بات, وَكَبِّرْهُ تَكْبِيرًا, اور اس کی تسبیح کرو جیسے کہ تکبیر کرنے کا حق ہے. یعنی صرف زبان کی نوک سے اللہ اکبر کہنے سے اللہ کی تکبیر نہیں ہوتی, عملی تکبیر کرو. زبان سے اللہ اکبر کہنا تو تکبیر کا پہلا درجہ ہے. کسی نے زبان سے اقرار کیا اللہ بڑا, اس کے بعد اہم اور کٹھن مرحلے آتے ہیں. انفرادی اور اجتماعی معاملات میں اللہ کو عملی طور پہ بڑا کرو. اور یہ کب ہوگا؟ جب ہمارے گھروں میں اللہ کو اکبر کیا جائے گا, گھر کے معاملات میں اس کی بات مانی جائے گی, ہماری پارلیمنٹ میں بھی اس کی بڑائی کو مانا جائے گا, ہمارے قانون, ہماری شریعت اس کے مطابق بنے گی. عدالتوں میں جب اللہ اکبر ہوگا, فیصلے اس کے مطابق ہوں گے, پھر فکبر ہو تکبیرہ. یہ وہی بات ہے جو سورت مائدہ 47 میں آتا ہے, وَمَن لَّمْ يَحْكُم بِمَا أَنزَلَ اللَّهُ فَأُولَٰئِكَ هُمُ الْكَافِرُونَ. جو اللہ کے نازل کردہ کے مطابق فیصلے نہیں کرتے وہی ظالم ہے, وہی فاسق ہے, وہی کافر ہے. تو خود سے پوچھئے, کیا اللہ میرے گھر میں بڑا ہے؟ میری ذات پہ, میری مارکیٹ میں, اسٹاک ایکسچینج میں, گھر خریدنے میں, گھر سجانے میں, کون بڑا ہے؟ بیوی بڑی ہے کہ شوہر بڑا ہے؟ بچے بڑے ہیں یا کون ہے؟ کہنے کو بات ایک ہے لیکن بہت بڑی بات ہے. سورت شروع کہاں سے ہوئی تھی؟ سبحان الذی اسرا, لفظ سبحان سے شروع ہوئی. سورت آخر میں کیا ہے؟ کبرہ تکبیرہ, اللہ اکبر. تو اگلی سورت کس سے شروع ہو رہی ہے؟ الحمدللہ. تینوں کلمے پورے ہیں. ان آخری آیتوں کی تھوڑی سی بات ہم بعد میں کریں گے, ہمیں کسی بھی مینجمنٹ کے مسئلے کی وجہ سے ابھی چھٹی دینی پڑے گی آپ کو, کیونکہ یہ ہال اصل میں بک تھا کسی اور چیز کے لیے اور وہ لوگ یہاں آ چکے ہوئے. تو آج جو کتنے منٹ, آدھا گھنٹہ پہلے آپ کو چھوڑ رہے ہیں, یہ کسی بھی دن پورے کریں گے, ٹھیک ہے؟ انشاءاللہ. تو آپ لوگ اپنا سامان لے لیجئے, آن لائن پہ اپنے ان 15 منٹس کو آپ یوز کیجئے. یہ جو آخری حصہ ہے اس کی تفسیر کل کر کے ہم صورت وقت اگلی صورت شروع کریں گے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. کیسے نکلنا ہے یہاں سے؟ ہڑبونگ میں. یہ کس نے کہا تیزی سے؟ سکون سے نکلنا ہے, ٹھیک ہے؟ چلیے, السلام علیکم ورحمۃ اللہ. نماز جا کے پڑھ لیجیے گا گھر پہ. تو وہ کیا گیا, قیامت کیا آ گئی؟ شادی تو رات کی ہونی ہے, لڑکی خود کہہ رہی ہے.
پریشان ہوئی تھی, کچھ کہتی نہیں رہتی. اللہ حافظ.